तरफ से।
जी
जी शबीर सर,
जी क्या
तो
फरमाया?
मैंने सवाल पूछा कि क्या नज़र आता है कि इस वक्त क्या तासुर पाया जा रहा है कि नैब किन अवामिल के खिलाफ हैं, किन को टारगेट किया जा रहा है?
देखिए, ये है कि इस वक्त जो है ज्यादातर जो कार्रवाइयां हो रही हैं यहाँ पर, वो हो रही हैं लोकल गवर्नमेंट के खिलाफ ज्यादा की जा रही है, जो कि प्योरली एक प्रोविंशियल इदारा है और वो वफाक में नहीं आता। नहीं, उसमें कोई वफाकी फंड्स जो है ना, वो ये कहा जाए कि इस डिपार्टमेंट को, लोकल गवर्नमेंट को, वफाकी गवर्नमेंट ने कोई फंड्स दिए थे, उनको खुर्द बुर्द किया गया है। तो ज्यादातर कार्रवाई यहाँ पर इन पर फोकस है, लोकल गवर्नमेंट पर, और
अच्छा
जितने भी फीडल इदारे हैं, जैसे पब्लिक हेल्थ इंजीनियरिंग है, उस पर अभी तक हाथ नहीं डाला गया है। और ज्यादातर ज्यादा करप्शन जो यहाँ पर हुई है वो पब्लिक हेल्थ इंजीनियरिंग में ज्यादा हुई है, हेल्थ में ज्यादा हुई है, हेल्थ फूड में ज्यादा हुई है, और प्रोविंशियल फूड डिपार्टमेंट में ज्यादा हुई है। तो इस किस्म के जो इदारे हैं उन पर जब ये FIA को और नेप को किया जा रहा है, तो लोग ये समझ रहे हैं कि ये इंतकामी कार्रवाई की जा रही है, अपोजिशन को जो है ना वो बिल्कुल ही उनको दबाने के लिए ये प्रोसीडिंग्स हो रही है।
अच्छा
वरना यहाँ का प्रोविंशियल जो है एंटी करप्शन है, उसको इस किस्म का कोई पावर या ऐसी कोई इंक्वायरी नहीं दे रहे।
अच्छा
तमाम जितनी भी इंक्वायरी है वफाकी इदारों को दी जा रहे हैं, लग ये असर है कि जैसे उनको ये दबाने के लिए खुद वफाकी गवर्नमेंट हैंडल कर रही है,
अच्छा
और अभी तक प्रोविंशियल गवर्नमेंट को भी उन्होंने जो है ना इसमें एतमाद में नहीं लिया है। चीफ मिनिस्टर ने यहाँ तक के एहतजाज किया था और सिंध असेंबली के बाहर बैठ गया था कि हमारे इदारों में बेजा मुदाखलत की जा रही है, जबकि हमें अभी तक नहीं बताया जा रहा कि हमें कौन से फंड दिए गए थे जिनकी हमने खुर्द बुर्द की है।
अच्छा
और सिंध के जितने भी अफसरान हैं उनको हिरासत किया जा रहा है और वो अपने ऑफिसों में बैठने के लिए तैयार नहीं है। सिंध गवर्नमेंट
जी शबीर सर, हम इस वक्त कोशिश कर रहे हैं कि FIA के डिप्टी डायरेक्टर कामरान अताउल्ला भी हमें ज्वाइन करें। जो ही वो आते हैं उनसे भी हम ये सवाल पूछते हैं कि ये जो विक्टिमाइजेशन का एहसास हो रहा है लोकल गवर्नमेंट में। लेकिन इससे पहले हम आपको एक रिपोर्ट सुनाना चाहते हैं, और यही बदउनवानी के हवाले से, और FIA को जो कहा गया है कि बदउनवानी केसेस की तहकीकात की जाए। इस्लामाबाद से ये रिपोर्ट तैयार की है नासिर महमूद ने।
पाकिस्तान के वज़ीरे दाखला चौधरी निसार अली ख़ान ने वफाकी तफ्तीशी इदारे FIA को हिदायत की है कि वो बदउनवानी के तमाम बड़े मामलात की तहकीकात करके आइंदा चंद हफ्तों में इनका मुकम्मल चालान अदालतों में पेश करे। ये हिदायत उन्होंने इस्लामाबाद में अपनी ज़ेर सदारत होने वाले एक इजलास में दी, जिसमें कवायफ के इंदराज के कौमी इदारे नादरा, FIA, पुलिस और वजारत दाखिला के आला हुकाम शरीक थे। एक सरकारी बयान के मुताबिक इजलास में ट्रेड डेवलपमेंट अथॉरिटी, मतरूका वक्फ इमलाक बोर्ड, ओल्ड एज बेनिफिट इंस्टीट्यूशन, न्यू बेनज़ीर भुट्टो हवाई अड्डा और पाकिस्तान स्टेट ऑयल के साथ साथ हज के उमूर में बदउनवानी की शिकायत और मामलात का जायजा लिया गया। हालिया बरसों में मुख्तलिफ सरकारी इदारों में अरबों रुपए की बदउनवानी के इंकशाफात सामने आ चुके हैं, जबकि कौमी एहतसाब ब्यूरो ने भी रवा माह अदालत उज़्मा में एक फहरिस्त पेश की थी, जिसमें मुख्तलिफ अहम सियासी और सरकारी शख्सियात के खिलाफ बदउनवानी के इल्ज़ाम की जारी तहकीकात का बताया गया था। वफाकी वज़ीर दाखला ने FIA के अहदेदारों से कहा कि तमाम कानूनी तकाजों को मलहूज़ खातिर रखते हुए बदउनवानी की तहकीकात को पूरा किया जाए। मुबस्सरीन और नाकदीन माजी के तजुर्बात को सामने रखते हुए ये कहते हैं कि बड़े पैमाने पर बदउनवानी में मुलव्वस अफराद अपने असर व रसूख की वजह से न सिर्फ तफ्तीश पर असरअंदाज होते हैं, बल्कि अदालतों में उनके वकला कानूनी सुकम का फ़ायदा उठाकर मुकदमात को इतना तवील कर देते हैं कि फैसलों तक पहुँचते पहुँचते ये मामलात अपनी अहमियत खो देते हैं। बयान के मुताबिक चौधरी निसार ने इस अज़्म का इजहार भी किया कि तहकीकात में किसी किस्म का दबाव बर्दाश्त न करते हुए इन मामलात को मंतकी अंजाम तक पहुँचाया जाएगा। हालिया हफ्तों में माजी के बाद बड़े बदउनवानी के मुकदमात का चर्चा भी रहा और उसकी वजह कौमी एहतसाब ब्यूरो की तरफ से सुप्रीम कोर्ट में पेश की गई एक फहरिस्त थी। ताहम खुद वफाकी हुकूमत के अहदेदारों की तरफ से कौमी एहतसाब ब्यूरो की इस फहरिस्त पर यह कहते हुए शदीद तनकीद की गई कि मुबैना बदउनवानी के जिन केसेस का जिक्र किया गया है उनमें बाज़ तो दो दिहाई पुराने हैं और उनसे मुतालिक शवाहिद ताहाल सामने नहीं लाए जा सके हैं। नासिर महमूद, वॉइस ऑफ अमेरिका, इस्लामाबाद।
जी शबीर सर, आप अगर इस सवाल का जवाब दें कि गालिबन पाकिस्तान मुस्लिम लीग नून ने भी एतराज़ किया है कि नवाज़ शरीफ के ख़िलाफ़ बाज़ केसेस खोले गए हैं। मिसाल के तौर पे आपके इल्म में होगा कि रायवंद से लेकर नवाज़ शरीफ के घर तक कोई रोड बनाया गया है, जिसमें कहा गया है कि कौमी जो हैं वो सरमाया इस्तेमाल किया गया। تو پرویز رشید کا بھی کہنا ہے کہ خامخواہ وزیر اعظم کو اس میں گھیرا جا رہا ہے. تو اچھا شبیر شر ہمارے ساتھ آتے ہیں, ہم اس دوران ایک کالر کی طرف جاتے ہیں جن کو اس موضوع پر کچھ بولنا ہے. ہمیں کال کیا ہے میاں والی سے مرید خان نے. جی جناب کہیے. اچھا ان کی لائن بھی ڈراپ ہو گئی ہے, اور ہم کوشش بھی کر رہے ہیں کہ ایف آئی اے کے ڈپٹی ڈائریکٹر کامران عطا اللہ سے رابطہ کریں. جیسا کہ آپ لوگوں کے علم میں ہے کہ پاکستان کے سپریم کورٹ نے کہا ہے کہ بدعنوانی کے جو کیسز ہیں ان کی تحقیقات کی جائیں, اور نیشنل اکاؤنٹیبلٹی بیورو کے سامنے کافی سارے کیسز آئے ہیں. کوئی 150 کے قریب میگا کرپشن کے کیسز جو ہیں وہ کہا جا رہا ہے کہ اس وقت ان پر کوئی عمل ہوگا, اور اس میں بڑے بڑے نام دیے گئے ہیں. مثال کے طور پہ وزیر اعظم نواز شریف کا نام ہے, چیف منسٹر پنجاب شہباز شریف, اس کے علاوہ سابق صدر اور سابق وزراء اور بیوروکریٹس. یہی سوال کو آگے بڑھاتے ہوئے شبیر شر, اگر آپ اس بات کا جواب دیں کہ میاں نواز شریف نے اعتراض کیا ہے اور ان کی پارٹی کے جو لوگ ہیں انہوں نے اعتراض کیا ہے کہ ان کے خلاف غلط طریقے سے غبن کے کیسز لگائے گئے ہیں, تو اس سے تو نظر آتا ہے کہ نیب غیر جانبدار ہے.
نہیں ایسا نہیں ہے, وہ یہ کہہ رہے ہیں کہ ہمارے خلاف جو الزامات ہیں وہ غلط ہیں, باقیوں کے خلاف درست ہیں, تو باقیوں کے بارے میں بھی ان کا موقف واضح ہونا چاہیے, جو کہ نہیں ہے. اس میں یہی کہا جا رہا ہے کہ یہ ساری جو ہے وہ ڈرامے بازی ہے, یہ دکھانے کے لیے یہ ادارہ انڈیپینڈنٹ ہے, جبکہ اس کا چیئرمین ہی جو ہے وہ کنٹروورشل ہے, تو یہ ادارہ انڈیپینڈنٹ کیسے ہوا؟ شروع دن سے اس کے اپائنمنٹ والے دن سے جو ہے اس پر اعتراضات اٹھائے گئے ہیں, کس طرح سے اس کو کہہ رہے ہیں کہ وہ غیر جانبدار ہے. اس حد تک تو غیر جانبدار نہیں ہوا, تو ان کا نام یا ان کے کیسز بھی ہیں, ظاہر ہے کہ کل یہ تو بات ظاہر ہوگی. میں بھی ہو سکتا ہے کہ یہ فائل اچانک آ گئے ہوں ان کے سامنے, تو اچانک جب آئیں گے تو وہ یہ سوال تو کریں گے ان فائلوں کا کیا کریں, یہ کیس جو پینڈنگ پڑے ہوئے ان کو کیا کریں, نہ تو ان کا ڈسپوز آف ہوا ہے, نہ ان کو کورٹ میں پیش کیا گیا ہے. کورٹ میں پیش کر کے اس کو ختم کیا جائے,
کورٹ میں پیش بھی نہیں آئے. کورٹ میں پیش کرنے کی جو بات ہے وہ یہ کہ ہمارے پاس جو اطلاعات آئی تھیں پیر کے روز وہ یہ تھا کہ بدھ کو سپریم کورٹ کے آگے کوئی 150 میگا کرپشن کے کیسز لگائے جائیں گے. اس سلسلے میں کیا ہوا ہے؟
اس سلسلے میں ابھی تک کورٹ کے سامنے یہ کیسز نہیں لائے گئے, اور ہر وقت ٹائم دیا گیا ہے کہ وہ کیسز کلیکٹ کر رہے ہیں, مختلف جگہوں پر پڑ رہے ہیں, ایک جگہ پر نہیں ہے, تو کورٹ نے اس پر برہمی کا بھی اظہار کیا تھا کہ اتنی دیر کیوں لگ رہی ہے, اتنی بدنظمی کیوں ہو رہی ہے. تو ابھی وہاں سے وہ ڈیٹ لی گئی ہے اور وہاں پر یہ کیسز پیش نہیں کیے گئے ہیں, کیونکہ ان کو پتا ہے کہ سپریم کورٹ ضرور اس میں ڈائریکشن دے گی, یا تو یہ اس میں لگے ہوئے ہیں کہ ان کو بائیفرکیٹ کریں, جو ان کے خلاف کیسز ہیں ان کو کسی طرح سے سائڈ کر دیں. اگر ان کو سائڈ کرتے ہیں تو ظاہر ہے کہ جن کو یہ ٹارگیٹ کریں گے وہ بھی چلائیں گے کہ ان کے کیسز سے ان کو کیوں سائڈ کیا گیا, ان میں ان کی غیر جانبداری جو ہے وہ مشکوک ہو جائے گی. تو اسی لیے اس میں جو ہے وہ ڈیلنگ ٹیکٹکس استعمال کیے جا رہے ہیں, اور ٹائم لینے کی کوشش کی جا رہی ہے, وقت کو آگے بڑھانے کی کوشش کی جا رہی ہے, اور سپریم کورٹ اب لگتا ہے کہ اس میں کوئی نہ کوئی ایکشن لوگی اپنی رٹ پاس کرے گی.
اچھا جی, ہم عوام کو بھی سننا چاہتے ہیں اس موضوع پر, اور بعض لوگوں کو لیتے ہیں جنہوں نے کال کیا ہے. ہمیں کال کیا ہے شمیم شاہ نے, غالباً پشاور سے, مردان سے. جی جی کہیے شمیم شاہ.
شمیم شاہ نہیں جی, شمیم خان.
اچھا جی کہیے.
ہلو.
جی جی کہیے.
آپ کا جو سٹیٹمنٹ ہے نا جو کرپشن کے بارے میں ہے, جیسے غریب آدمی کو 50,000 سے 1,00,000 کے درمیان جو ہے نا جیل میں ڈال دیا جاتا ہے, تو یہ قومی دولت ہے. اگر وزیر اعظم ہے یا کوئی بھی ہے, یہ تو قانون سب کے لیے ایک برابر ہے, تو اس کو کیوں یہ لوگ پھر شور کرتے ہیں, ان کے وزرا چیزنے لگ جاتے ہیں. یہ میں یہ نہیں کہ میں ان کے خلاف ہوں, میں پاکستانی شہری ہوں اور اسی لحاظ سے بات کر رہا ہوں. تو یہ جو ہے ملک قانون سب کے لیے ایک سا ہونا چاہیے. جتنے بھی سرکاری لوگ ہیں جو وزیر ہیں صاحب, کھاتے پیتے ہیں اور ملک کے خزانے کو لوٹتے ہیں, پھر بعد میں جو ہے قرضے لیتے ہیں عوام کو, جو ہے نا چھوٹے ہمارے جو چھوٹے چھوٹے بچے ہیں وہ لاکھوں کے مقروض ہیں.
اچھا
تو یہ کب تک ہوتا رہے گا؟
اچھا شکریہ آپ کے کال کرنے کا. اور ملک نائب خان نے کال کیا ہے کوہاٹ سے.
السلام علیکم. میں یہ عرض کر رہا ہوں
جی جی
کہ یہ جو احتساب شروع ہے یا قومی بیرو کو یہ بدعنوان لوگوں کی لسٹ مل ہے یا مل رہا ہے؟ حقیقت میں یہ ان کا احتساب ہوگا یا نہیں؟ اگر ہوگا تو یہ صوبائی حکومتوں تک بھی پھیل جائے گا یا صرف مرکز میں ہوگا؟
اچھا.
اور حکومت کو چاہیے یا ایک ادارے کو چاہیے کہ ان کا خوب تیل نکالے. اچھا. انہوں نے پاکستان کی دولت لوٹا ہے اور عوام کی خون چوسا ہے اور سوئٹزرلینڈ کے بینکوں میں پیسے منتقل کیے ہیں.
بہت شکریہ آپ کے کال کرنے کا. شکریہ.
بڑی مہربانی
جی. اور میاں والی سے مرید خان. جی جناب کہیے.
السلام علیکم سر. دعوت خیال سے بات کر رہا ہوں. جناب یہ ایوب خان سے لے کر آج تک جنہوں نے لوٹا ہے ان کا احتساب ہونا چاہیے. اور اگر کھوجا پہاڑ نکلے چوہا والی بات ہو تو پھر یہ کام بند کر دینا چاہیے, کیونکہ اس حمام میں سب ننگے ہیں اور یہ اپنا ایک دوسرے کو پردہ دیتے ہیں. جتنے بھی ہمارے پاکستان پر قرض ہے, یہ قرض پاکستان میں خرچ نہیں ہوا بلکہ ان لوگوں کے جیبوں میں گیا ہے. ان کی جائیدادیں, ان کی زمین, ان کے بینک بیلنس, ان کے مکان, ان کی بلڈنگیں, ان کی زمین, سب کچھ ضبط کر دینا چاہیے اور سختی سے ان پر عمل ہونا چاہیے.
اچھا شکریہ. تو جیسا کہ آپ لوگوں نے سنا کہ لوگ کہتے ہیں کہ جن لوگوں نے پاکستان کو لوٹا ہے ان کا احتساب ہونا چاہیے, لیکن شبیر شر کے بقول ابھی تک نیب کے چیئرمین خود متنازع ہیں اور اس وجہ سے معاملات میں کے ساتھ جو ہے ٹال مٹول کیا جا رہا ہے. اس سیگمنٹ کو ہم یہاں ختم کرتے ہیں, لیکن شبیر شر آپ ہمارے ساتھ رہیں کیونکہ اگلے سیگمنٹ میں بھی ہم آپ کو سننا چاہیں گے, لیکن اس وقت ایک وقفہ لیتے ہیں.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جنگ؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
جی آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ رہے ہیں, اور ہم اپنے اگلے موضوع کی طرف آتے ہیں. اور موضوع یہ ہے کہ ایم کیو ایم نے برطانیہ میں پی ٹی آئی کے خلاف ایک میمو داخل کیا ہے. اس وقت ہمارے ساتھ پی ٹی آئی کے رہنما مزمل انور ہیں جنہوں نے اسکائپ کے ذریعے ہمیں جوائن کیا ہے. اور مزمل انور آپ کو خوش آمدید.
جی بہت شکریہ.
تو ہم انتظار کر رہے ہیں کہ آپ کی تصویر بھی نظر آئے ہمیں, اور آپ کے ساتھ ہوں گے ایم کیو ایم کے رہنما جنید فہمی. تو یہ بتائیے کہ اس وقت پی ٹی آئی نے بنیادی طور پہ کس طرح کا چارج لگایا ہے ایم کیو ایم کے حوالے سے جس کی وجہ سے یہ جوابی کارروائی ہوئی ہے؟
جی بات یہ ہے کہ جب بھی ایم کیو ایم کوئی تھریٹ دیتی ہے تو وہ اس پہ ایکٹ کرتی ہے. آپ کو یاد ہوگا کہ 12 مئی کا جب واقعہ ہوا تھا 2007 میں, جب اس وقت کے وہ چیف جسٹس صاحب کراچی کا دورہ کرنا چاہ رہے تھے, ایم کیو ایم نے تھریٹس دی تھی اور اگلے دن 50 کے قریب لوگ مر گئے تھے اور سینکڑوں زخمی ہوئے تھے. اس کے بعد اگر آپ کو یاد ہو تو جو زارا آپا کا قتل ہوا تھا, ایک دن پہلے الطاف حسین صاحب نے تقریر کی تھی اور اپنے لوگوں کو انسائٹ کیا تھا تحریک انصاف کے خلاف, اور اگلے دن زارا آپا جو 70 سال کی خاتون ہیں تحریک انصاف کی رہنما تھیں ان کو جو شہید کر دیا گیا. تو جب بھی کوئی ایم کیو ایم کوئی تھریٹ دیتی ہے تو تحریک انصاف اس کو بڑے سیریسلی لیتی ہے. وہ تحریک انصاف کے کارکنوں کے خلاف ہو, وہ لیڈرشپ کے خلاف ہو, یا وہ ہمارے جو ملک کی سوورینٹی ہے, جس طرح ریسنٹلی جو بیان دیے ہیں آرمی کے خلاف اور رینجرز کے خلاف, انہوں نے لوگوں کے نام لے لے کے بیان دیے ہیں. تو یہ جو خوف و ہراس کی جو فضا پھیلاتے ہیں, اس وجہ سے ہم لوگوں نے تو قانونی راستہ اپنایا ہے. ہم نے تو پاکستان میں بھی جو ایف آئی آر درج کروائی ہیں وہ بھی ایک قانونی راستہ اپنایا ہے, اور جو انگلینڈ میں بھی ہم کر رہے ہیں وہ بھی ایک قانونی راستہ اپنا رہے ہیں.
اچھا جی جی مزمل انور آپ ہمارے ساتھ رہیں. اس وقت ہمارے ساتھ جنید فہمی لائن پر ہیں اور وہ ایم کیو ایم کے چیف ہیں امریکہ میں. اور جنید فہمی آپ کو بھی خوش آمدید.
جی السلام علیکم.
تو تو ہمارے ساتھ پی ٹی آئی کے رہنما مزمل انور ہیں, اور جو خبر ہے آج کی اور بالکل بریکنگ نیوز ہے, اس کے مطابق ایم کیو ایم نے برطانیہ میں پی ٹی آئی کے خلاف کوئی میمو داخل کیا ہے. آپ بہتر بتا سکیں گے کہ اس کی وجہ کیا تھی؟
جی بہت بہت شکریہ آپ کا. ویسے میں نے ابھی جوائن کیا ہے, میں آپ کا پیچھے پروگرام نہیں سن سکا. دیکھیے میمو کی جو وجہ تھی, اس پہ میں آنے سے پہلے یہ بات بتانا چاہوں گا کہ یہ جو کچھ بھی چل رہا ہے, ایف آئی آر کٹائی جا رہی ہیں پاکستان کے اندر, میمو داخل ہو رہے ہیں ادھر ادھر, یہ سارا یہ کیا کیوں جا رہا ہے؟ مطلب پہلے بھی دیکھیں اچانک ایسی کیا صورتحال ہو گئی, کیا ایسی چیز آ گئی باہر. بڑی سمپل سی بات ہے کہ اپ کمنگ جو بلدیاتی الیکشن ہے کراچی میں جو ہونے والے ہیں پورے سندھ کے اندر, تو یہ پی ٹی آئی الیکشن کیمپین چلا رہی ہے نون لیگ کی مدد سے. اچھا اب الیکشن کیمپین میں کچھ دینے کو پروگرام تو ہے نہیں, تو کیوں نہ ایسا کیا جائے, بے بات کا بتنگڑ بنایا جائے, اور ایف آئی آر جس ملک کے اندر قتل پر, خواتین کے ریپ پر ایف آئی آر عدالتوں کے باہر چکر لگانے پڑتے ہیں, اس ملک کے اندر 24 گھنٹے میں 100 FIR کاٹ دی گئی, اور وہ بھی صرف اس لیے کہ ایک اسپیچ کے اندر ایک ادارے کے اوپر تھوڑی سی تنقید نظر آئی ہے. ہم اس پہ بات نہیں کرتے کہ جائز ہے ناجائز ہے, تنقید نظر آئی ہے اس ملک کے اندر, جس ملک کے اندر وزیر دفاع جو فوج کا وزیر دفاع ہے خواجہ آصف, وہ یہ پارلیمنٹ میں کھڑا ہو کر کے کہہ رہا ہے کہ عوام کی ہڈیوں سے ان لوگوں نے, یعنی فوج کی طرف اشارہ ہے, گوشت نوچ رہے ہیں. زرداری صاحب کہہ رہے ہیں اینٹ سیٹ بجا دیں گے ہم, منور صاحب کہہ رہے ہیں پی ٹی آئی کے جو رہنما تھے کہ کتا بھی مر جائے تو شہید, لیکن ہمارے جو نوجوان, ہمارے جو شہید بھائی, جو فوج کے جو لوگ جانے دے رہے ہیں اپنی, وہ شہید ان کو قرار نہیں دیتے. غلام مصطفیٰ گھر صاحب یہ ریکارڈ میں موجود ہے کہ وہ کہہ رہے ہیں کہ بھارت پہ میں بھارت کے ٹینک پر بیٹھ کر پاکستان آؤں گا. ان کو ان کے اعزاز میں گورنر پنجاب بنا دیا تھا. کسی کی کوئی غیرت نہیں جاگ رہی, کوئی اصولوں پہ بات نہیں کر رہا. یہ ساری باتیں ریکارڈ پہ موجود ہیں.
اچھا,
لیکن سب لوگ مل کر کے ایک پارٹی کے قائد کو نشانہ بنانا چاہتے ہیں, کیونکہ صرف اور صرف کراچی کے صرف وسائل پہ قبضہ نہیں ہے, بلکہ یہ چاہتے ہیں کہ نہ صرف ایم کیو ایم کو ختم کر دیا جائے, بلکہ یہاں کے جو لوکل کمیونٹی ہے اس کو باقاعدہ کالونی سسٹم کے تحت غلام بنا کر کے رکھا جائے.
اچھا جی, آپ دونوں حضرات ہمارے ساتھ رہیں. اس وقت ہم ایک غیر جانبدار تجزیہ کار کی طرف جاتے ہیں, اور شبیر سر آپ ہمارے ساتھ ہیں. جی جی, اچھا تو آپ نے ایم کیو ایم اور پی ٹی آئی کے رہنماؤں کو سنا, دونوں ملک سے باہر ہیں, لیکن آپ کے بھی علم میں ہیں کہ دونوں پارٹیاں اس وقت کوشش کر رہی ہیں کہ سندھ میں, کراچی میں خصوصاً, ان کا اثر و رسوخ بڑھے. ہم نے جو دیکھا ہے پچھلے دنوں, تو دونوں ایک دوسرے پہ الزام لگا رہے ہیں کہ وہ فوج کی بے حرمتی کر رہے ہیں. آپ اس معاملے کو کس طرح دیکھتے ہیں؟
میرا خیال ہے کہ جو الطاف صاحب کے جو بیانات تھے اس میں کچھ اس قسم کی بو محسوس ہو رہی تھی, اور انہوں نے ڈائریکٹلی جو ہے وہ رینجرز پر اور ڈی جی رینجرز پر اور لیفٹیننٹ جنرل پر کھلم کھلا جو ہے وہ تنقید کی, اور ایسا ظاہر کیا کہ وہ ان کو وکٹمائز کر رہے ہیں, کہ جو کہ ہمارے کانسٹیٹیوشن میں, آئین میں بھی اس کی گنجائش موجود نہیں ہے کہ آرم فورسز کو, پاک آرمی کو, ایکٹیویٹیز کو اس پر تنقید کی جائے یا ان کو نشانہ بنایا جائے. تو یہ تو صریح آئین کی بھی خلاف ورزی ہے, قانون کی بھی خلاف ورزی ہے. باقی جہاں تک ان دونوں کا ایک دوسرے کے اوپر الزامات کا ہے, میرا خیال ہے کہ کراچی کے اندر جو پی ٹی آئی ہے وہ اتنی جگہ نہیں بنا سکتی.
اچھا,
کیونکہ وہ لوگ جو ہیں وہ تقریباً باہر سے ہیں, اور کراچی میں جو ایم کیو ایم کے روٹس ہیں وہ وہاں کے لوگوں کے اندر ہیں, وہ لوگوں کے اندر رہتے ہیں, باہر سے نہیں آئے ہیں. ان روٹس کو ختم کرنا میرا خیال ہے پی ٹی آئی کی بس کی بات نہیں ہے. کیسز کریں گے, جو کچھ بھی کریں گے, ہم نے 1992 میں بھی دیکھا تھا بہت سارے کیسز ایم کیو ایم کے خلاف بنائے گئے, لیکن ان کو ختم نہیں کیا جا سکا. جس پارٹی کے روٹس عوام میں ہوتے ہیں ان کو ختم کرنا اتنا آسان نہیں ہوتا ہے. باقی یہ مقدمہ بازی اور یہ چیزیں جو ہیں نا, یہ ہماری سمجھ سے بھی باہر ہیں کہ اس طرح سے اس قسم کے مقدمہ بازی کیوں کی جا رہی ہے, اس سے کیا حاصل ہوگا, ماضی میں بھی جو مقدمات ہوئے ہیں ان سے کیا ہوا, ان کیسز کا کیا ہوا, یہ کیسز بنتے ہیں آج کل اس ملک میں, یہ مذاق بن کر کے رہ گئے ہیں. عام آدمی بھی آتے ہیں, وہ کیس ایف آئی آر جیسے ابھی داخل ہوئی ہیں پورے سندھ کے اندر یا پورے ملک کے اندر, وہ صرف اور صرف اس کا رائٹ اسٹیٹ کو ہے, اور اس کے لیے لازمی ہوتا ہے کہ 124A کے لیے
परमिशन लेनी पड़ती है होम डिपार्टमेंट से, परमिशन के बाद वो FIR दर्ज की। मेरा ख्याल है कि ये जितनी भी FIR हैं वो परमिशन के बगैर हैं, उनकी कोई भी कानूनी हैसियत हमें समझ में नहीं आ रही है।
अच्छा।
और वो भी प्राइवेट लोगों ने दाखिल कराई है, उसकी कोई कानूनी हैसियत नहीं है। जब भी वो अदालत में आएंगी ये FIR रिजेक्ट हो जाएंगी और सेट असाइड हो जाएंगी।
जी, मैं इसी मोड़ पे मुजम्मिल अनवर की तरफ आती हूँ जिन्होंने स्काइप के ज़रिए हमें ज्वाइन किया है। मुजम्मिल अनवर, आप बताइए कि PTI का आइंदा का लाहे अमल क्या होगा, क्योंकि MQM ने जो बरतानिया में PTI के ख़िलाफ़ मेमो दाखिल किया है, यकीनन आप लोग इस पर कोई कदम भी उठाएंगे?
जी, तरीके इंसाफ का हमेशा से मौक़िफ़ ये रहा है कि फ्री एंड फेयर सिस्टम जो है वो हर किसी को अवेलेबल होना चाहिए। अगर MQM कोई कानूनी रास्ता चूज़ करती है तो हम तो कानूनी रास्ते के सबसे बड़े हामी हैं और हम भी कानूनी चाराजोई कर रहे हैं। तो मेरा ख्याल है कि जब तहरीक इंसाफ या कोई भी पार्टी कानूनी रास्ता इख्तियार करती है तो उसको उसको उस पर तनकीद जो है वो मुझे समझ नहीं आती। तनकीद की जानी चाहिए जब लोगों को ओपनली थ्रेट्स दी जाती हैं, तनकीद की जानी चाहिए। NA 246 का इलेक्शन आपके सामने है जहां MQM के अलावा बाकी जितने भी कैंडिडेट थे किसी पे अंडे मारे गए, किसी को धमकियां दी गई, तो खौफ की जो फजा है उसको ख़त्म करना चाहिए, उस पर तनकीद करनी चाहिए। और दूसरी बात यह है कि अभी मोहतरम ने जिक्र किया कि तहरीक इंसाफ की रूट्स जो हैं वो कराची में नहीं हैं। आरिफ अलवी क्या वो कराची के नहीं हैं? इमरान इस्माइल जो हैं वो कराची के नहीं हैं? अली जैदी जो हैं वो कराची के नहीं हैं? और मैं इस तरह के कई नाम ले सकता हूँ। बात यह है कि तहरीक इंसाफ अपना मुकाम बना रही है और तहरीक इंसाफ की प्रॉपर सपोर्ट है। तहरीक इंसाफ को मुश्किलात वहाँ आती हैं जहाँ MQM फियर की वजह से इलेक्शन जीतती है। तो मेरा ख्याल ये है कि जो जब एक जमात कानूनी रास्ता इख्तियार करती है तो उसको डिस्करेज नहीं करना चाहिए। MQM पूरे पाकिस्तान में, बल्कि मैं तो कहता हूँ MQM खैबर पख्तूनख्वा में जाके तहरीक इंसाफ के खिलाफ FIR जमा कराए। आपने अभी रिसेंटली विटनेस भी किया होगा कि तहरीक इंसाफ के एक सिटिंग मिनिस्टर जो हैं उन पर अगर करप्शन के चार्जेस आए तो तहरीक इंसाफ की गवर्नमेंट ने एक सिस्टम बनाया कि उनको भी गिरफ्तार कर लिया गया। हम तो इस बात पे नहीं, हमने तो इस बात पे रोए नहीं है। और दूसरी बात यह है कि कराची में इस वक्त रेंजर्स का इशू उन लोगों को है जिनके इलीगल कारोबार बंद हो रहे हैं। मेरा ख्याल है कि अभी रिसेंटली किससे बात हो रही थी तो वो कह रहे थे कि पहली दफ़ा शायद रमज़ान, एक बड़े अरसे के बाद रमज़ान आया है जिसमें लोग अपनी मर्जी से ज़कात और फितराना अदा कर रहे हैं। और दूसरी बात यह है कि अगर पहले ज़बरदस्ती नहीं लिया जाता था ज़कात और फितराना, तो इस दफ़ा अल्ताफ हुसैन साहब को ये कहने की ज़रूरत क्यों पड़ी कि लोग चोरी चोरी 90 में आएँ और अपना ज़कात और फितराना अदा करें।
अच्छा जी, जुनेद फहमी, आपको हम सुनना चाहेंगे क्योंकि जिस तरह के नुकात उठाए गए, खुसूसन हमने भी देखा है कि माजी में जब भी MQM के खिलाफ एक्शंस लिए गए, अभी तो सुना है कि कोई 100 FIR MQM के ख़िलाफ़ हैं, लेकिन उसके बावजूद कराची में कोई हड़ताल नहीं हुई। आप इसकी कोई वजह बताएंगे कि इस वक्त क्या नज़र आ रहा है, और फ़ौज के साथ जो ताल्लुकात आप लोगों के हैं इसके हवाले से भी कुछ बताइए।
जी, मैं ज़रूर बताऊंगा। मुझे उम्मीद है कि आप उतना टाइम ज़रूर देंगे जितना आपने PTI और दूसरे लोगों को दिया। देखिए, नंबर एक बात तो ये कि मैं आपके सवाल की तरफ जाऊं, इससे पहले मैं इनको जवाब देना चाहूंगा जो साहब आपके साथ रेडियो पर मौजूद हैं कि जिस तरह से ये बात कर रहे हैं ना कि PTI जो है वो बहुत इंसाफ परस्त थे और कानून की फरमाबरदारी के ऊपर वो उनका यकीन है, तो भाई एक काम क्यों नहीं करते हैं कि आप अपने सबसे पहले लीडर के ऊपर, इमरान खान के ऊपर जाके एक FIR गड़ाएं। मैं आपको खड़ा होकर सलूट करूंगा, मैं वॉइस ऑफ अमेरिका के ऊपर बात कर रहा हूँ, सलूट करूंगा कि जिन्होंने, हमने तो एक इदारे रेंजर के ऊपर कई तहरीक ने जायज तनकीद की है ना, वो तो ये कह रहे हैं पूरी पाकिस्तान आर्मी को कि ये जनरल बुजदिल होते हैं, इनका पेशाब निकल जाएगा अगर 20,000 आदमी अगर सड़कों पर ले आए। तो अगर आप इंसाफ के इतने प्रस्तार हैं तो सबसे पहले जाकर के आप अपने पाकिस्तानी होने का सबूत ये दें कि पूरी फौज की तस्दील की है, किसी एक रेंजर के छोटे इदारे मेजर बिलाल की बात नहीं हो रही है या पूरे आर्मी जनरल उनके शहीदों की बात हो रही है। दूसरी बात ये
कि पाकिस्तान के अंदर ये सब जानते हैं, मैं पीटीआई के चैप्टर को ओपन करना नहीं चाहता, ठीक है ना, मैं उपचित करना नहीं चाहता कि इन्होंने क्या किया, ये लोग क्या कर रहे हैं, मैं सिर्फ यहाँ ये बात करूंगा कानून के रखवाले, कानून के परस्तार अगर ये हैं तो उस बेटी को इंसाफ क्यों नहीं देते जो इमरान खान की बेटी है, जो अदालत ने कहा है कि इमरान खान साहब की बेटी है, उसको ओन क्यों नहीं कर लेते, उसको ऑन कर लेना। अगर आप
जरा सा मौजू से हट रहे हैं, शबीर सर अगर आप कुछ कहना चाहें, आप भी जानते हैं आपका कहना है कि एम क्यू एम के रूट्स हैं अवाम में, लेकिन साथ साथ आपने भी देखा कि कानून काफ़ी हद तक बेहतर हुआ है कराची में, और बताया जाता है कि फ़ौज इस वक्त बड़े सख्ती के साथ दोनों तंजीमों पर काम कर रही है, इस हवाले से आप कुछ कहना चाहेंगे शबीर सर?
जी आप मुझसे पूछा,
जी आपसे पूछा कि कराची में काफ़ी अरसे के बाद सुकून आया है, आप जानते हैं कि हड़तालें नहीं हो रही हैं, जबकि बात बात में आप भी जानते हैं कि कराची बंद हो जाता था। जी
हाँ, उसकी वजह यह है कि जो इदारे हैं उन्होंने सेंसर होकर के ऑपरेशन किए हैं, और जो हड़ताल कराने वाले जो टारगेट किलर्स थे तकरीबन गिरफ्तार हो चुके हैं, या उनके जो है वो रास्ते इतने तंग कर दिए गए हैं कि वो इस किस्म की हड़ताल, वो लोग जो थे वो कोई रजाकाना बुनियाद पर हड़ताल नहीं करते थे, उनको मजबूर किया जाता था हड़ताल करने पर। तो अब जब जो है ना वो रेंजर्स ने बाकायदगी के साथ सख्त रवैया अख्तियार किया है और तमाम टारगेट किलर्स गिरफ्तार किए और बाकी को पीछा किया जा रहा है, तो उसके बाद जाहिर है कि वो टारगेट किलर्स बाहर नहीं आ रहे, इससे ये बात साबित हो गई कि अवाम जो थे वो रजाकाराना बुनियाद पर इनके साथ नहीं थे कि वो हड़ताल करें, हड़ताल पर उनको मजबूर किया जाता था। तो इस बात से ये बात मेरा ख्याल है कि जाहिर होगी, और इससे मेरा ख्याल है कोई इनकार नहीं करेगा, और जब भी हुआ था और जब भी एहतजाज हुआ और वहां पर हड़ताल सिर्फ खाली नहीं होती थी, किलिंग्स होती थी, 50-60 आदमियों की लाशें गिरती थी, मामूली जो प्रोटेस्ट होता था उस पर इस तरह से होता था, जाहिर है कि उससे दहशत फैलाते थे लोगों में कि अगर किसी ने भी दुकान खोली तो उसका हशर यही होगा कि ईदी के कफन में उसको लपेटा जाएगा। तो उस वजह से जाहिर है कि जब अब इदारे बाहर सामने आ गए हैं और इदारों ने बाकायदगी के साथ सख्ती बरती है, तो ये तमाम टारगेट किलर्स जो थे वो छुप गए हैं या उनको जेलों में बंद कर दिया गया है।
अच्छा,
यही मुझे वजह नजर आ रही है।
अच्छा, तो क्योंकि पीटीआई के खिलाफ काफी कुछ कीचड़ उछाला गया और इमरान खान के हवाले से भी बाज़ बातें की गई, उनकी बेटी या उनके जो माजी के अफेयर्स थे, लिहाजा हम चाहेंगे कि पीटीआई के मुजम्मिल अनवर कुछ इस हवाले से बात करें। जी मुजम्मिल अनवर, जी मुजम्मिल अनवर स्काइप पर हमारे साथ गालिबन मौजूद हैं और हम चाहेंगे कि वो जवाब दें एम क्यू एम का, शायद उनको मेरी आवाज़ नहीं आ रही है। ये बताइए शबीर सर, आवाम जो है टेलीविज़न पे ये बातें काफ़ी देख देख के थक चुकी है कि ये दोनों पार्टियां आपस में किस हद तक लड़ रही हैं, आप क्या समझते हैं पीटीआई का मुस्तकबिल क्या होगा मुस्तकबिल में सिंध में और कराची में?
पीटीआई जो है ना वो अवामी पार्टी न बन सकी है न बनेगी, वो चंद जगहों पर चंद सूबों में तो कुछ अपनी जगह बना सकी है लेकिन ओवरऑल पूरे मुल्क के अंदर वो जगह नहीं बना सकती है, और हम नहीं समझते कि ये कोई मास पार्टी बनेगी क्योंकि उनके पास ऐसा कोई प्रोग्राम ही नहीं है। ज्यादातर जो अवाम डाउटफुल है उन पर ये एलिगेशन ये है कि ये प्रो तालिबान है और तालिबान को हमेशा ये सपोर्ट करते रहे, और लोग जो है वो तालिबान से बहुत खौफजदे हैं, बहुत डरे हुए हैं, तो ऐसी पार्टी कभी भी अवाम में अपने रूट्स नहीं बना सकेगी जो कि जिसके जो रूट्स तालिबान में हों, या इस तरह से वो हो सकता है कि इनके रूट्स दाश तक भी वो होते हों, वहां तक भी अगर फुटप्रिंट्स लिए जाएंगे तो वहां तक भी मिल सकते हैं, तो इस वजह से इनका जो पूरा करेक्टर है वो डाउटफुल हो गया है। खुद अब तो इनको बहुत धचका पहुंचा है जब इनका एक मिनिस्टर बहुत बड़े गबन में बहुत बड़े इल्जाम के तहत जो है वो गिरफ्तार हुआ है, इस किस्म का किसी भी सूबे में नहीं हुआ है कि किसी का मिनिस्टर जो है वो उसमें गबन में हो और उस पर इतने बड़े इल्जाम लगाए गए हों और वो जेल के सलाखों के पीछे चला गया।
अच्छा,
तो इसी वजह से और कई और वजूहत हैं, और जब भी तालिबान के साथ मुजाकरात किए जा रहे थे तो इमरान खान साहब बिल्कुल ही खामोश थे और इस तरह से लग रहे थे कि जैसे उसकी रजामंदी उनके साथ है, और उन्होंने तालिबान ने ये मुतालबा भी किया था कि जो तालिबान कमेटी है उसमें इमरान खान को शामिल किया जाए।
अच्छा,
तो इससे मेरा ख्याल है कि तमाम
हम असल में चाह रहे थे कि पीटीआई अपनी
पार्टी नहीं है, ये तालिबान की بھی ٹیم ہے.
ہم چاہ رہے تھے کہ پی ٹی آئی اپنی صفائی پیش کریں ایم کیو ایم کے خلاف, لیکن اس موضوع کو کسی اور وقت لیتے ہیں. اس وقت اس سیگمنٹ کو ختم کرتے ہیں. ہمارے ساتھ ہے سپریم کورٹ کے وکیل شبیر شر, ان کے ساتھ ہے ایم کیو ایم امریکہ کے سربراہ جنید فہمی, اور پی ٹی آئی کے مزمل انور ہمارے ساتھ اسکائپ کے ذریعے شامل تھے. بہت شکریہ اور خدا حافظ. اس کے بعد ایک وقفہ لیتے ہیں اور پھر باتوں کا سلسلہ جاری رکھتے ہیں. جی آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ رہے ہیں, اور اس وقت ہم دو موضوعات کو ایک ساتھ لیتے ہیں. پہلا موضوع یہ ہے کہ پاکستان کے فوجی سربراہ جنرل راحیل شریف نے آرمی پبلک اسکول کا دورہ کیا. اس حوالے سے ہمارے ساتھ ہوں گے مختار باچا, جو دہشت گردی کے خلاف جو کارروائی کی جا رہی ہے اس کے بارے میں کچھ ہمیں بتائیں گے. اس کے علاوہ اس وقت بتایا جا رہا ہے کہ ہمارے ساتھ لکھنؤ سے ظفر یاب جیلانی ہیں, جو بابری مسجد ایکشن کمیٹی کے کنوینر ہیں. اور جیلانی صاحب آپ کو خوش آمدید. تو پہلے تو یہ بتائیے کہ باوجود اس کے کہ پاکستان کے وزیر اعظم بھارت کے وزیر اعظم سے ملے روس میں, لیکن پاک بھارت تنازعات ختم نہیں ہوتے ہوئے نظر آ رہے ہیں. آج بھی پاکستان نے بھارت کے ہائی کمشنر کو اپنے پاس طلب کیا اور ان سے ایکسپلینیشن مانگی, کیونکہ جیسے کہ آپ کے علم میں ہیں کہ کل ایک واقعہ ہوا تھا اور کشمیر کے اوپر ایک بھارتی ڈرون نظر آیا جو بقول پاکستان کے کچھ خفیہ معلومات حاصل کر رہا تھا کشمیر پر. آپ بتائیے کیا ہو رہا ہے دونوں ملکوں کے بیچ؟
اچھا, دونوں ملک اپنے جو ڈپلومیٹک طریقے ہوتے ہیں ان سے ایک دوسرے پر سبقت لے آنے کی کوشش کر رہے ہیں, اور جو ہمارے وزیر اعظم کی ملاقات پاکستانی وزیر اعظم سے ابھی حال میں ہوئی ہے, جو اگرچہ یہاں پر بہت زیادہ اس کا ویلکم نہیں تھا, لیکن وزیر اعظم نے مناسب سمجھا تھا خاصم کہ وہ یہ ظاہر کریں کہ وہ ہر طریقے سے بات چیت کے لیے تیار ہیں. لیکن جو ان کے بنیادی مطالبے تھے کہ ہندوستان میں جو دہشت گردی باہر سے ہوتی ہے اس کو روکا جائے, اور جو لوگ انوالو ہیں ایسے مقدمات میں جو خارجہ ہندوستان کی سرزمین پر واقع ہوئے ہیں ان کو کے ساتھ میں مقدمات چلا کر ان کو سزا دی جائے. پھر ان دونوں معاملوں پر ان کے ملاقات کے فوراً بعد ہوئے طریقے سے گفتگو شروع ہو گئی بیانات کے ذریعے سے. تو اب یہاں پر مطلب یہی ہے کہ دونوں ملک جو ہے یہ نہیں دیکھ ظاہر کرنا چاہتے, کوئی بھی نہیں چاہے گا کہ وہ احساس یہ ہو کہ ہم کسی سے کمزور ہو کر کوئی بات کر رہے ہیں اور اپنی شرائط کو کہیں سے بھی چھوڑ رہے ہیں. اب اگر یہ میک بلی سے بات چیت ہو آگے بڑھے تو گنجائش نکل سکتی ہے, اس سے یہ انڈیکیشن ملتا ہے. لیکن ابھی اب یہ تو کہنا مشکل ہے کہ کہاں تک پاکستان ان لوگوں کو خاص طور سے جیسے حافظ شہید وغیرہ ہیں جن کے اوپر ہندوستان میں الزام عائد کرتا ہے اور کہتا ہے ثابت ہم کر رہے ہیں تو ان لوگوں نے کہا شمولیت بامبے وغیرہ کے واقعات میں تھا, تو ان کے ساتھ میں جو مقدمات چل رہے ہیں اس میں کہاں تک ہندوستان کو یقین دلا پائے گا کہ ہندوستان جیسا کہ چاہتا ہے کہ ان کے خلاف الزامات ثابت ہوں. اس میں ہندوستان ہر مدد کرنے کی بات بھی کرتا ہے, تو وہ سب وہ شہادتیں جو ہندوستانی عدالت میں قبول کی گئی ہیں اور ہندوستان کے سپریم کورٹ تک نے اس کو ایگزامن کیا ہے, ان شہادتوں کو کس طریقے سے پاکستانی عدالت میں پیش کرے, پاکستانی حکومت پیش کرے گی جو ہندوستان کو بھی مطمئن کر سکے کہ ہاں یہ شہادتیں جیسے ہندوستان نے پیش کی گئی ویسے پاکستان میں بھی پیش کی جا رہی ہیں. اور ظاہر ہے پاکستان کا ایویڈینس کا لا ہندوستان کے ایویڈینس کے لا سے زیادہ مختلف نہیں ہے, کیونکہ دونوں کا ہی بنیاد جو ہے وہ انگریزوں کے ذریعے لائے گیا انڈین ایویڈینس ایکٹ پر ہے. تو اس لیے مجھے نہیں لگتا کہ بہت زیادہ دشواری تو اس میں ہے عملی, لیکن ہاں نیت صاف ہونا چاہیے.
اچھا,
پاکستانی حکومت کو یہ بات اگر یہ مطمئن کر سکے کہ نہیں وہ انصاف دلانے کے لیے تمام ثبوت کو जो हिंदुस्तान में फराहम किए हैं वो पेश करने को तैयार हैं, तो उनको इस वक्त बातचीत करना चाहिए बजाय बयानबाजी करने के।
अच्छा जी, जिलानी साहब आप हमारे साथ रहें। इस वक्त हम चलते हैं पेशावर की तरफ, क्योंकि दहशतगर्दी का जिक्र हुआ तो हमारे साथ मुख्तार बाचा हैं जो नेशनल पार्टी के सरबराह हैं और अमन तहरीक के बानी रुकन हैं। और बाचा साहब आपको खुश आमदेद। तो बाचा साहब, सबसे पहले तो आप हमें ये बताएं कि ये भारत और पाकिस्तान के दरमियान तनाज़ा ख़त्म होता हुआ नज़र नहीं आ रहा। कल भी भारतीय ड्रोन के हवाले से पाकिस्तान ने कुछ शिकायत की हैं कि गालिबन ये ड्रोन पाकिस्तान की खुफिया मालूमात हासिल कर रहा था। आप बताइए कि इस वक्त कौन इस जंग को आगे बढ़ा रहा है, किसके मफाद में है कि भारत पाकिस्तान की जंग जो है वो सुलगती रहे?
दोनों के मफाद में नहीं है, दोनों को अपने इकोनॉमिक डेवलपमेंट पर तवज्जो देनी चाहिए। यहाँ गुर्बत है, अफलास है, दोनों ममालिक में नाख्वानदगी है, बहुत सारे हमारे मसाइल हैं। जब तक कि हम इन मसलों को ये इल्ज़ाम दर इल्ज़ाम होता रहेगा तो ये सब चीज़ें सुलझेंगे नहीं। इसको सीरियसली देखना चाहिए। और ये कि हमारे यहाँ जब चौना कॉरिडोर की, इससे हमारे यहाँ इकोनॉमिक डेवलपमेंट की एक उम्मीदें बंधी हुई हैं, और वहाँ पर भी चाइना और इंडिया का, और इस तरह से इंडिया का खुद अपना भी इकोनॉमिक डेवलपमेंट का मसला जो है ना, वो अभी मौजू पर होने चाहिए। और ये जो दरमियान के जो मसाइल हैं इनको हल किए बगैर और कोई रास्ता नहीं। आखिर ये कब तक, ये 67 साल तो हो गए, और आखिर ये कब तक, और इसका कोई हल, कोई नतीजा, कोई शक्ल नजर आई नहीं रही। इस सारे दोनों ममालिक के अवाम को बहुत नुकसान पहुंचा है।
जी जी,
बहुत नुकसान पहुंचा है, जिसके नतीजे में जो अगर यहाँ दहशतगर्दी है, जिसके नतीजे में हिंदुस्तान को मसले हैं, तो ये गुर्बत के भी उसके बड़े वजूहात हैं। तो इस गुर्बत को ख़त्म करोगे तो इंडिया भी अमन में रहेगा, पाकिस्तान में भी अमन रहेगा, और इकोनॉमिक डेवलपमेंट की तरफ हम जाएंगे।
बाचा साहब ये बताइए कि आपके इल्म में है कि पाकिस्तान के आर्मी चीफ जनरल राहील शरीफ आज आर्मी पब्लिक स्कूल गए और वहाँ जो वाकया हुआ था दिसंबर की 2014 में, उसमें जो बच्चे हलाक हुए थे उनके ख़ानदान वालों से वो मिले। आप भी जानते हैं अभी कुछ दिन ही हो गए हैं कि तालिबान के साथ अफ़गान हुकूमत की भी बातचीत पाकिस्तान फ़ौज ने करवाई। अब ये बातें और ज़रबे अज़्ब और ये जो दहशतगर्दी के ख़िलाफ़ पाकिस्तान फ़ौज काम कर रही है, इसको आप कितना मुस्बत समझ रहे हैं?
बज़ाहिर तो कोई ऐसी दहशतगर्दी के बड़े वाक़यात हुए नहीं हैं, हत्ता कि वो फिरकवारी जो मसाइल होते थे, और इसमें हज़ारा क्वेटा में हज़ारा बिरादरी या यहाँ पर शिया की किलिंग वगैरह, उसमें भी अच्छी खासी नुमाया कमी है। लेकिन ये कि एक कैसे हुई, किसी को पकड़ दक्कड़ वगैरह कोई इस तरह से कोई चीज़ हुई नहीं। अलबत्ता इसमें कमी ज़रूर है, तो एक लिहाज से तो इत्मीनान तो ज़रूर है। लेकिन जो 20 नुकात थे नेशनल एक्शन प्लान के, उसमें सिवाय अरब अजब और खैबर में जो खैबर का वो है, इसके अलावा कोई और चीज़ें प्रैक्टिकली सामने नज़र नहीं आ रही थी। और ये कि लोग इस पर शक की नज़र से देख रहे थे कि शायद ये एक टेम्प्ररी मामला है और ये इसको दोबारा कहीं दोबारा उठाएंगे। ये अच्छी बात है, बहुत खुशायंद बात है कि शूरा क्वेटा शूरा और पाकिस्तान गवर्नमेंट की मदद से अफगान हुकूमत के दरमियान बातचीत शुरू हो चुकी है। और कल मुल्ला उमर का भी स्टेटमेंट था कि वो उनको सपोर्ट कर रहे हैं, ये एक बड़ी खुशायंद बात है। लेकिन दूसरी तरफ से गुलबदीन हिकमतयार का दाइश में शिरकत, ये एक दूसरे मसाइल नज़र आ रहे हैं। और ये कि अगर गुलबदीन हिकमतयार की मौजूदगी पाकिस्तान में शिकल आती है तो फिर ये एक दूसरा मसला उठेगा। मेरे ख्याल में अब इस मसलों से अगर कोई नतीजा निकल सकता था तो गुज़श्ता चंद सालों में निकल आता। इस तरह से इस पॉलिसियों के नतीजे में कोई नतीजे न निकले सिवाय नुकसान के। तो इसलिए सच्चे दिल से, चाहे हिंदुस्तान हो चाहे अफगानिस्तान हो चाहे सिर्फ आपस के मालिक हों, इनको एक नए रविश पर, एक नए रास्ते पर जाना होगा। और जितना ये डिले करेंगे उतना ही ये मसाइल जो है ना ये गंभीर होते जाएंगे।
अच्छा जी जी बाजे साहब, आप हमारे साथ रहें, हम आवाम को भी सुनते हैं। बहुत मुख्तसर ज़फ़रयाब जिलानी भी हमारे साथ हैं, हम इन दोनों मौजूदात को एक साथ ले रहे हैं। एक नए कॉलर हैं अब्दुल रशीद, जिन्होंने विहारी से कॉल किया है। जी जनाब अब्दुल रशीद, अब्दुल रशीद ने कॉल किया जी, कहिए कहिए जी, कहिए अब्दुल रशीद।
बाजी अस्सलामुअलैकुम।
वालेकुम सलाम
बाजी, जिला विहारी से जल्ला जीन अब्दुल रशीद तबस्सुम बोल रहा हूँ बाजी।
क्या नाम बताया आपने?
अब्दुल रशीद तबस्सुम, मैल सी जल्ला जीन जिला विहारी से।
अच्छा जी, हाँ जी,
हाँ जी,
कहिए
जी। मौजू ये कैसा मौजू है बाजी? ये रेडियो तो नहीं है, बस मैंने कॉल कर दिया।
और हमें कॉल किया है पीर दस्तगीर ने कोहिस्तान से। जी जनाब कहिए।
अस्सलाम वालेकुम मैडम साहब।
वालेकुम सलाम
जी, मैं ये कह रहा हूँ कि मेहमानों से पूछूंगा कि क्या मसर कश्मीर दोनों मालिक यानी भारत और पाकिस्तान के माबैन एक बुनियादी मसला है, या इसके पीछे कोई और मफादात है कि इस मुल्क के, इस ममालिक के दरमियान जो है तनाजात आते रहते हैं, यानी इसके इसके मामले जो है मसाइल ज्याद हो जाते हैं।
अच्छा जी जी, और क्योंकि पहले भी हमें कॉल किया था मलिक नायब खान ने, लिहाजा इस वक्त हम अपने माहिर की तरफ चलते हैं। और ज़फ़रयाब जिलानी, जाने से पहले अगर आप कुछ कहना चाहें कि कश्मीर अभी तक बड़ा मसला है या और मसाइल आप देखते हैं भारत और पाकिस्तान के बीच?
नहीं देखिए, कश्मीर बिल्कुल एक मसला है और इस हकीकत से किसी को इनकार नहीं होना चाहिए कि जब तक दोनों मुल्कों के दरमियान इस पर ऐसा हल नहीं निकल आता, इससे दोनों मुल्क मुतमिन हों और वहाँ के कश्मीर के आवाम भी मुतमिन हों, तब तक कि ये मसला ताल्लुक को खराब करता रहेगा। और दूसरी बात मैं ये कहना चाहूँगा जो मुख्तार बादशाह साहब ने कही कि बिल्कुल नेक नियति से इस मसले पर कोशिश करने की जरूरत है कि जो शिद्दत पसंदी से दोनों मुल्कों को नुकसान पहुँच रहा है वो नुकसान को रोका जा सके। और किसी भी तरीके से टेररिज्म जो है वो किसी मसले का हल नहीं निकाल सकता, और ख़ासतौर से हम मुसलमान, इनका अकीदा ये है कि हम किसी भी बेगुनाह को, किसी भी मासूम को नुकसान न पहुँचाएँ, किसी मासूम की जान न लें, और वरना वो सारी इंसानियत के कब्ज कहा गया है तो हम किस चीज़ को गुवारा कर सकते हैं? ये हमारे लिए बहुत बड़ा मसला है, हिंदुस्तान के लिए, पाकिस्तान के मुसलमानों के लिए भी, और इस्लाम के सामने ये एक चैलेंज तरीके से लोगों ने पेश कर दिया है। तो मैं इनकी बात से पूरी तरह इतफाक करते हुए यही याद करूँगा कि हमारी सारी जद्दोजहद अवामी सतह पर भी इसकी होना चाहिए कि दोनों मुल्कों में ये मसला कंट्रोल हो और ख़त्म हो सके, और इंसानियत की बका के लिए इस्लामी असूलों के रास्ते में अपने मसाइल को हल करने की कोशिश की जाए।
अच्छा, बहुत शुक्रिया। हमारे साथ थे लखनऊ से सियासी तज़ियाकार ज़फ़रयाब जिलानी, आपकी शिरकत का शुक्रिया और हमारी तरफ से खुदा हाफिज़। बाचे साहब, आप चंद मिनट और हमारे साथ रहें क्योंकि अगले मौजू में भी हम चाहेंगे कि आप कुछ गुफ्तगू करें, लेकिन इस वक्त एक वक्फा लेते हैं और फिर लौटते हैं।
What's up पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। What's up पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
जी आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और देख रहे हैं, और हम अपने आखिरी मौजू पर आते हैं। और मौजू, जैसे कि आप जानते हैं कि परसों ईरान और अमेरिका के दरमियान एक तारीखी जौहरी मुआहदा तय पाया, और इस वक्त सदर ओबामा कोशिश कर रहे हैं कि ये कांग्रेस में पास हो जाए। ہم اس سلسلے میں امریکہ سے سیاسی تجزیہ کار طفیل احمد کو لیں گے, اور پچھلے سیگمنٹ سے ہمارے ساتھ ہیں مختار باچا, اور ہم بات کریں گے کہ اگر یہ معاہدہ طے پاتا ہے, یعنی کہ اگر پاس ہو جاتا ہے, کانگریس اسے پاس کر دیتی ہے, تو اس کے پاکستان کو اور خطے کو کیا فائدے ہوں گے. لیکن آئیے سب سے پہلے اسی حوالے سے آپ لوگوں کو ایک رپورٹ سناتے ہیں. صدر اوباما نے جس طرح سے اس جوہری معاہدے کے بارے میں باتیں کی, اور اس کے بعد ہم باتوں کا سلسلہ جاری رکھیں گے. جی آئیے سنتے ہیں.
With this deal, we have the possibility of peacefully resolving a major threat to regional and international security. Without a deal, we risk even more war in the Middle East.
The deal aims to limit Iran's nuclear program and cut off all of Iran's pathways to developing a nuclear weapon. But critics of the deal say limiting Iran's nuclear program is not enough to stop Iran from eventually developing a nuclear bomb.
جی تو ہم آتے ہیں امریکہ, اور یہاں سے ہمارے ساتھ سیاسی تجزیہ کار طفیل احمد لائن پر ہیں. اور طفیل صاحب آپ کو خوش آمدید. طفیل احمد صاحب جی غالباً وہ ابھی انہوں نے ہمیں جوائن کیا ہے. طفیل احمد صاحب آپ کو خوش آمدید.
شکریہ.
تو صدر اوباما نے جیسے ہی یہ ڈیل پاس ہو گئی ایران اور امریکہ کے بیچ, آپ کے علم میں ہے کہ 2 سال لگے ہیں اس کے لیے, اور یہاں صدر اوباما تو بہت خوش ہیں کہ یہ ڈیل پاس ہو گئی, لیکن ریپبلکن زیادہ تر اتنے خوش نہیں ہیں, اور کہا یہ جا رہا ہے کہ اب اس ڈیل کی وجہ سے ایران معاشی طور پہ زیادہ طاقتور ہو جائے گا. اس آرگیومنٹ کے حوالے سے آپ بتائیے کہ ڈیموکریٹس کیا کہہ رہے ہیں.
اس وقت جو مسئلہ ہے وہ ڈیموکریٹ اور ریپبلکن دونوں کا ہے, چونکہ بہت سے ڈیموکریٹ جو ہیں وہ ریپبلکن کے ساتھ ہیں اس معاملے میں. چونکہ مسئلہ اصلی جو ہے وہ نیتن یاہو کا ہے, چونکہ وہ آئے تھے اور اس سلسلے میں بات کی تھی انہوں نے امریکہ میں, اور کافی لوگوں نے ان کا ساتھ دیا تھا. تو اب دیکھنا یہ ہے کہ جب کانگریس میں یہ پیش ہوتا ہے پاس ہونے کے لیے, تو کتنے لوگ اس کے لیے تیار ہوتے ہیں اور کتنے لوگ نہیں ہوتے ہیں. چونکہ اگر خدا نخواستہ یہ کانگریس سے پاس نہ ہوا تو اوباما نے یہ کہا ہے کہ ہم اس کو ویٹو کریں گے, اور اگر ویٹو اس نے کر دیا تو پھر 2/3 میجورٹی سے اس کو سسٹین کرنا ہوگا, یعنی کہ جو لوگ اس وقت اپوز کر رہے ہیں ان کو 2/3 ممبر چاہیے اس کو پاس کرانے کے لیے. لیکن لگتا نہیں کہ شاید 2/3 ممبرس کانگریس اور سینٹ کے مل کر کے اس کو ختم کر دیں گے. تو بہت بڑا رسک لیا ہے اوباما نے, اور بہت دلچسپی سے اور بڑی محنت سے 2 سال تک یہ ساری نیگوشیشنز ہوتی رہیں, اور الٹیمیٹلی یہ سائن ہو گیا ہے, اور وہ بہت خوش ہیں, اور ان کا یہ خیال ہے کہ اس طرح سے انہوں نے بم کے بننے میں کافی انہوں نے اس کے اندر کے مشکلات پیدا کر دیے ہیں ایران کے لیے, اور وہ نہیں بنا پائے گا. لیکن اب جو دوسرے لوگ ہیں وہ یہ کہہ رہے ہیں کہ جی ان کو پیسے مل جائیں گے, وہ پیسے حزب اللہ کو دے دیں گے اور دوسرے لوگوں کو دے دیں گے. تو اوباما اس کا جواب دیتے ہیں کہ بھائی یہ ملک ہے, پیسے سب کے پاس آتے ہیں, سب دوسروں کو دیتے ہیں, تو ہم کہاں تک کہ اس کو ہم روک پائیں گے یا نہیں روک پائیں گے. اصلی مقصد تھا بم کا روکنا, اور وہ بم کو ہم نے روک دیا ہے, باقی جو ہوگا وہ دیکھا جائے گا. تو ان کی پوزیشن یہی ہے, اور جیسا کہ آپ کو پتا ہے کہ اس سے فائدہ بہت ہوگا پورے اس ریجن میں, چونکہ بجائے وار کے پیس ہو جائے گی.
جی طفیل صاحب, اسی کے بارے میں ہم بات کریں, اور خصوصاً جو پاکستان کو فائدہ ہوگا. اور ہمارے ساتھ امن تحریک کے بانی رکن مختار باچا اس وقت ہیں. باچا صاحب آپ نے یہ تمام بحث سنی؟ مختار باچا
جی بالکل
جی. تو جیسا کہ آپ بھی جانتے ہیں یہاں امریکہ میں ایک بڑی جنگ لڑی جا رہی ہے. صدر اوباما نے یہ سب کچھ اپنے داؤ پہ لگا دیا تاکہ یہ ایران اور امریکہ کا جوہری معاہدہ پاس ہو جائے. اس وقت کہا جا رہا ہے کہ ایران کے پیسے جو ہیں وہ امریکہ نے منجمد کر دیے تھے, اور اگر یہ ڈیل پاس ہو جاتی ہے، کانگریس اسے پاس کر دیتی ہے، تو یہ پیسہ اس وقت ایران کو واپس مل جائے گا۔ آپ بتائیے کہ اگر سینکشنز ہٹائی گئیں ایران پر سے، اگر اس نے تجارت شروع کر دی، تو پاکستان کو اس سے کیا ملے گا؟
ہمارے خیال میں تو یہ اس ڈیکیڈ کی بہت بڑی خوشخبری ہے ہمارے پاکستانی کے حوالے سے، ایک اس لحاظ سے کہ یہاں اس ریجن میں پیس کی طرف ہم کوئی راستہ نکال پائیں گے، دوسرا یہ کہ جب دوسرے ایک دوسرے کے ساتھ اس قسم کے ریلیشنز ہوتے ہیں تو پراکسی وارز ہوتی ہیں، افغانستان میں، پاکستان میں، پاکستان کا ایران کے خلاف، ایران کا پاکستان کے خلاف، سعودی پاکستان وغیرہ، یہ جو پراکسی وارز ہے اس نے اس پورے ریجن کو بہت عذاب میں رکھا ہوا تھا۔ جب یہ چیزیں پیسفلی سیٹل ہو جاتی ہیں تو پھر اس میں یہ پراکسی وارز کا مسئلہ، پراکسی وار کے ساتھ ساتھ ڈیولپمنٹ کے مسائل، اور پاکستان اور ایران چونکہ ہمسائے ممالک ہیں، آپس میں بہت سارے ایسے رشتے ہیں اور رشتے ہو سکتے ہیں، تیل کا مسئلہ، گیس کا مسئلہ، اس طرح سے بہت سارے ایسے مسائل ہیں جس میں پاکستان پر جو کو کے لیے بہت فائدہ مند ہوگا۔ اگر یہ سینکشنز ختم ہو جاتی ہیں تو یہ جو گیس کا پائپ لائن اور تیل کا وغیرہ، اس میں پاکستان اس سے بہت فائدہ اٹھا لے گا، اور سب سے بات بڑی بات یہ کہ پاک اور انڈیا کے درمیان، پاکستان اور ایران کے درمیان جو پراکسی وارز، جو شیعہ سنی لڑائی وغیرہ، اس طرح کے جو مسائل ہوتے ہیں جس نے ہمیں عذاب میں رکھا ہوا ہے، اس سے بہت حد تک چھٹکارا مل جائے گا اور ہم ایک ڈیولپمنٹ کے راستے پر چل نکلیں گے۔
باچے صاحب ہمارے ساتھ رہیں، یہی سوال میں طفیل احمد صاحب سے کرنا چاہوں گی۔ طفیل صاحب، مختار باچا کا کہنا ہے کہ پراکسی وارز جو ہیں وہ خاصی گھٹ جائیں گی، لیکن ہمیں بھی پتہ ہے کہ سعودی عرب نے اپنے پراکسیز مشرق وسطی میں اور پاکستان میں بھیجے ہوئے ہیں، اگر ایران زیادہ طاقتور ہو جاتا ہے تو کیا اس کی وجہ سے وہ اپنے جو ہیں لوگوں کو، اپنے پراکسیز کو زیادہ تعداد میں پاکستان میں نہیں بھیجے گا؟
سعودی عربیہ جو کچھ بھی کر رہا ہے، میرا خیال ہے کہ وہ ضرور کرنے کی کوشش ضرور کرے گا، لیکن میرا خیال ہے کہ اب لوگوں کو ہوش میں آ جانا چاہیے کہ ان سے کچھ فائدہ تو ہونا نہیں ہے۔ یمن میں دیکھیے گا کیا تکلیف اور سعودی عربیہ نے کس طرح سے وہاں کے اوپر مسائل پیدا کر دیے ہیں، اور اسی طریقے سے دوسرے جو گلف اسٹیٹس کی جو مختلف ممالک ہیں ان کے اندر بھی ٹینشنز ہیں۔ لیکن میرا خیال ہے کہ پاکستان کے اعتبار سے، چونکہ یہ گیس کی پائپ لائن جو ایران سے پاکستان آنے والی تھی، میرا خیال ہے کہ اس میں جو ہرڈلز تھے وہ ختم ہو جائیں گے، اور اس طرح سے یہ گیس پائپ لائن پاکستان کے لیے ضرور ایران سے آ جائے گی، چونکہ دوسرے ممالک جو سینکشنز لگی ہوئی تھی امریکہ کی وجہ سے، اس کی وجہ سے کوئی پیسہ اس کے لیے نہیں مل رہا تھا۔ لیکن میرا خیال ہے کہ ٹینشنز الٹیمیٹلی ختم ہو جائیں گے، چونکہ سعودی عربیہ کی وہ حالت نہیں ہوگی، امریکہ کی پشت پناہی کی وجہ سے ساری طاقت سعودی عربیہ کے پاس ہے، چونکہ نہ تو ان کے پاس اپنی فوج ہے، نہ ان کے پاس اسلحہ ضرور ہے، لیکن اسلحہ استعمال کون کرے گا؟ تو اس لیے مجھے نہیں لگتا کہ ان دا لانگ رن سعودی عربیہ کوئی اتنا بڑا رول پلے کر پائے گا کہ وہ ایران، جو ایک بہرحال بہتر ملک ہے اور بڑا ملک ہے، زیادہ پڑھے لکھے لوگ ہیں وہاں پہ، تو وہ تو اس کو تو آگے بڑھنے سے کوئی روک نہیں سکتا۔ میرا خیال ہے کہ اوباما نے یہی دیکھا ہوگا کہ ایرانیوں سے جب وہ بات کرتے ہیں اور سعودی سے بات کرتے ہیں تو ان کو فرق محسوس ہوتا ہوگا کہ کس طریقے سے، اسی طرح سے وہ زیادہ انکلائن تھا ایران کے ساتھ تعلقات بہتر کرنے میں، چونکہ لوگ اچھے ہیں وہاں کے۔ تو مجھے نہیں لگتا کہ سعودی عربیہ،
بہت شکریہ، کیونکہ ہمارا وقت بالکل ختم ہوا۔ ہمارے ساتھ تھے یہاں امریکہ سے ڈیموکریٹک پارٹی کے حامی طفیل احمد، اور پاکستان سے تھے امن تحریک کے بانی رکن مختار باچا۔ اور کیونکہ ہمارے پاس وقت بہت کم ہے، لہٰذا میں صرف پروڈیوسرز اور انجینئرز کا نام بتاتی ہوں۔ ہمارے انجینئرز تھے مارٹن کروسیس اور برائن مرکولے، پروڈیوسرز انجم ہیرل گل اور آئمن رضوی۔ وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی، سننے کا شکریہ اور خدا حافظ۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔